الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین ایک بار پھر خوش آمدید پروگرام قرآن پاک ترجمہ و تفسیر کے ساتھ آپ دیکھ رہے ہیں ترتیب وار آیات قرآنیہ ان کا ترجمہ اور ان کی تفسیر صراط الجنان نامی تفسیر سے الحمدللہ ہم ترتیب وار مطالعہ کر رہے ہیں اور سورہ توبہ کی آیت نمبر 11 تک ہم نے پچھلے پروگرام میں سن لیا تھا آج ہم آیت نمبر 12 سے پڑھیں گے اللہ پاک قرآن کے حق کو ادا کرنے کی توفیق عطا فرمائے قرآن پاک کے حق کو حق سمجھنے اور اس کے باطل کو باطل جاننے کی توفیق عطا فرمائے نبی رحمت صلی اللہ علیہ وآلہ وسلم کا فرمان عالی شان ہے تم مجھ پر درود پڑھو اللہ تم پر رحمت بھیجے گا صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم وَإِن نَكَثُوا أَيْمَانَهُمْ مِنْ بَعْدِ عَهْدِهِمْ وَطَعَنُوا فِي دِينِكُمْ فَقَاتِلُوا أَئِمَّةَ الْكُفْرِ إِنَّهُمْ لَا أَيْمَانَ لَهُمْ لَعَلَّهُمْ يَنْتَهُونَ آسان ترجمہ قرآن کنز العرفان اور اگر معاہدہ کرنے کے بعد اپنی قسمیں توڑیں اور تمہارے دین میں تانہ زنی کریں تو کفر کے پیشواؤں سے لڑو بے شک ان کی قسموں کا کوئی اعتبار نہیں ان سے لڑو تاکہ یہ باز آئیں ناظرین کرام یہاں پر مسلمانوں کو مزید یہ حکم دیا گیا ہے کہ اگر کفار معاہدہ توڑ دیں اور مسلمانوں کے دین میں تانو تشنی کریں انہیں طنز کریں برا بھلا کہیں تو اب کوئی عہد باقی نہیں رہا بلکہ اب ان کا فیصلہ میدان میں ہوگا دین میں تانہ زنی سے مراد یہ ہے کہ دین اسلام کی طرف کوئی بھی ایسی بات منسوب کرنا جو دین اسلام کی شایان شان نہیں یا ضروریات دین میں سے کوئی چیز ہلکی جان کر اس پر اعتراض کرنا اسی طرح نماز اور حج پر تانہ کسنا طنز کرنا قرآن اور ذکر مصطفیٰ پر تانہ زنی کرنا یا رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کی شان پاک میں گستاخی کرنا یہ سب دین میں تانہ زنی کرنے میں داخل ہے اس آیت سے دو باتیں پتہ چلیں کہ جن مشرکوں سے معاہدہ کیا گیا ہو تو اس معاہدے کے قائم رہنے کی ایک صورت یہ ہے کہ وہ ہمارے دین پر اعلانیہ تانہ زنی نہ کریں اور اگر وہ اللہ اور رسول کی شان میں یا قرآن سے متعلق کسی گستاخی کے مرتکب ہوں تو ان سے جو معاہدہ کیا گیا تھا وہ ختم ہو جائے گا اسی طرح کفار کے ساتھ جنگ کرنے سے مسلمانوں کی غرض ان کے ذاتی مفادات نہیں یہ بات یہاں پر پتہ چلی بلکہ انہیں کفر و بد اعمالی سے برے کاموں سے ظلم و زیادتی سے روکنا مقصود ہے اور یہی اسلام کا اہم ترین مقصد ہے آگے اللہ تبارک و تعالی ارشاد فرماتا ہے الا تقاتلون قوما نکثوا ایمانهم وهموا باخراج الرسول وهم بدؤوكم اول مره اتخشونهم فالله احق ان تخشوه ان كنتم مؤمنين آسان ترجمہ قرآن کنز العرفان کیا تم اس قوم سے نہیں لڑو گے جنہوں نے اپنی قسمیں توڑی اور رسول کو نکالنے کا ارادہ کیا حالانکہ پہلی مرتبہ انہوں نے ہی تم سے ابتدا کی تھی تو کیا تم ان سے ڈرتے ہو پس اللہ اس کا زیادہ حقدار ہے کہ تم اس سے ڈرو اگر ایمان رکھتے ہو ناظرین کرام یہاں پر ارشاد فرمایا کہ کیا تم اس قوم سے نہیں لڑو گے جنہوں نے اپنی قسمیں توڑی صلح حدیبیہ کا عہد توڑا اور مسلمانوں کے حلیف بنی خزاعہ کے مقابل بنی بکر کی مدد کی اور دار الندوہ میں مشورہ کر کے رسول کریم صلی اللہ علیہ وآلہ وسلم کو مکے سے نکالنے کا ارادہ کیا حالانکہ پہلی مرتبہ انہوں نے ہی تم سے لڑائی کی ابتدا کی تھی تو کیا تم ان سے ڈرتے ہو اور اس بنا پر ان سے مقابلہ نہیں کرتے بس اگر تم اللہ پاک کے وعدے اور اس کی سزا پر ایمان رکھتے ہو تو اللہ پاک اس کا زیادہ حقدار ہے کہ تم اللہ پاک سے ڈرو اور اللہ تبارک و تعالیٰ کے حکم کو مانو اس سے پتہ چلا کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی توہین و ایذا اور مسلمانوں سے عہد شکنی اور شر و فساد کی ابتدا کرنا کفار کی وہ غلطی ہے جس کی سزا انہیں मिलनी चाहिए। इस आयत से यह भी पता चला कि ईमान कामिल का तकाजा यह है कि मोमिन अपने रब के सिवा किसी से भी ना डरे और ना इसके अलावा किसी की परवाह करें। एक मकाम पर अल्लाह तबारक व तआला मनसबे रिसालत पर फाइज हस्तियों के बारे में इरशाद फरमाता है, الذين يبلغون رسالات الله ويخشونه ولا يخشون احدا الا الله, वो जो अल्लाह के पैगामात पहुंचाते हैं और उससे डरते हैं और अल्लाह के सिवा किसी का खौफ नहीं करते और अल्लाह काफी हिसाब लेने वाला है। तो ये शान अंबिया अलैहिस्सलाम है, शान रसूल है कि वो अल्लाह पाक के सिवा किसी से नहीं डरते। तो एक बंदा मोमिन की भी ये शान होनी चाहिए, अंबिया और रसूलों के नक्शे कदम पे चलते हुए वो भी अल्लाह ही से डरे। और सहाबा इकराम अलैहिम रिदवान के बारे में भी इरशाद फरमाया कुरान शरीफ में, इन्नमा ज़ालिकुमुश शैतानु युखव्विफु औलिया, बेशक वो तो शैतान ही है जो अपने दोस्तों से डराता है तुम्हें, यानी कुफार वगैरह से, कुफार जो है वो शैतान के दोस्त हैं, उनसे डराता है ईमान वालों को। तो फरमाया फला तखाफूहुम वखाफूनी इन कुंतुम मोमिनीन, तो तुम उनसे ना डरो और मुझसे डरो अगर तुम ईमान वाले हो। तो ईमान वालों की ये शान है कि वो रब से डरते हैं, सब से नहीं डरते। आगे इरशाद फरमाता है, قاتلوهم يعذبهم الله بأيديكم ويخزهم ويخزهم وينصركم عليهم ويشفي صدور قوم مؤمنين, आसान तर्जमा कुरान कंजुल इरफान, तुम उनसे लड़ो, अल्लाह तुम्हारे हाथों से उन्हें अजाब देगा और उन्हें जलील और रुस्वा करेगा और उनके खिलाफ तुम्हारी मदद फरमाएगा और ईमान वालों के दिलों को ठंडा करेगा। यहां पर मजीद फरमाया कि तुम अल्लाह ताला का हुक्म मानो, उनका मुकाबला करो और अल्लाह पाक का ये वादा है कि वो तुम्हारे हाथों से उन्हें सजा देगा और उन्हें जलील और रुस्वा करेगा और उनके खिलाफ तुम्हारी मदद फरमाएगा और उन पर तुम्हें गालिब करेगा और यूं ईमान वालों के दिलों को ठंडा करेगा। और तारीख शाहिद है कि अल्लाह पाक ने ये सारे वादे पूरे फरमाए और ताजदार रिसालत सल्लल्लाहु अलैहि वसल्लम की दी हुई ये खबरें सच्ची साबित हुई और आप सल्लल्लाहु अलैहि वसल्लम की नबूवत का सबूत वाज़े तर हो गया। इस आयत से मालूम हुआ कि कुफार से अपना बदला लेना जिससे मुसलमानों के दिलों का रंज निकले जायज़ है, बल्कि बाज़ औक़ात बदला लेना ज़रूरी है ताकि जुल्म ज़्यादती में वो अकड़ कर चौड़े ना हों और अपनी जुल्म ज़्यादती को जारी ना रखें, बल्कि उस पर ब्रेक लगाएं कि भाई अगर हमने ये जारी रखा तो हमारा हाल बहुत बुरा होगा और मुसलमान हमें छोड़ेंगे नहीं। तो अपनी ताकत का इजहार करना भी बाज़ औक़ात ये ज़रूरी होता है ताकि ज़ालिम को रोका जा सके। आगे इरशाद फरमाता है, وَيُذْهِبْ غَيْظَ قُلُوبِهِمْ وَيَتُوبُ اللَّهُ عَلَى مَنْ يَشَاءُ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ, आसान तर्जमा कुरान कंजुल इरफान, और उनके दिलों की घुटन दूर फरमाएगा और अल्लाह जिस पर चाहता है अपनी रहमत से रुजू फरमाता है और अल्लाह इल्म वाला हिकमत वाला है। नाज़रीन किराम, इस आयत में खबर दी गई कि बाज अहले मक्का कुफर से बाज आकर ताइब होंगे और ये खबर भी वाकई हुई। अल्लाह पाक की सच्ची खबर देखी मुसलमानों ने कि हजरत अबू सुफियान, इकरिमा इब्न अबू जहल और सुहेल बिन अमर रदी अल्लाह अन्हुम, ये शरफ सहाबियत से मुशरफ हुए और मुसलमान हुए। अगली आयत में अल्लाह पाक इरशाद फरमाता है, أم حسبتم أن تتركوا ولما يعلم الله الذين جاهدوا منكم ولم يتخذوا من دون الله ولا رسوله ولا المؤمنين وليجة والله خبير بما تعملون, आसान तर्जमा है कुरान कंजुल इरफान, क्या तुमने ये गुमान कर लिया है कि तुम्हें ऐसे ही छोड़ दिया जाएगा हालांकि अभी अल्लाह ने उन लोगों की पहचान नहीं करवाई जो तुम में से जिहाद करने वाले हैं और वो जिन्होंने अल्लाह और उसके रसूल और ईमान वालों के अलावा किसी को अपना राजदार नहीं बनाया और अल्लाह तुम्हारे कामों से खबरदार है। नाज़रीन किराम, इस आयत का खुलासा यह है कि फरमाया जा रहा है, ए ईमान वालों, क्या तुमने ये गुमान कर लिया है कि तुम्हें ऐसे ही छोड़ दिया जाएगा हालांकि अभी अल्लाह पाक ने उन लोगों को मुमताज नहीं किया और लोगों को उनकी पहचान नहीं करवाई जो तुम में से इखलास के साथ अल्लाह पाक की राह में जिहाद करने वाले हैं और वो जिन्होंने अल्लाह अज़्ज़ा वजल और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम और ईमान वालों के अलावा किसी को भी अपना राजदार नहीं बनाया। और अल्लाह पाक तुम्हारे तमाम कामों से खबरदार है, वो जानता है तुम क्या करते हो और ये भी जानता है कि तुम मुखलिस हो या नहीं हो। इस आयत से ये भी पता चला कि ईमान के दावे की सच्चाई का इम्तिहान भी बाज़ औक़ात लिया जाता है कि बंदा मुश्किल हालात में साबित कदम रहता है या नहीं और सब्र करता है या नहीं। और इस आयत से ये भी पता चला कि मुखलिस और गैर मुखलिस में इम्तियाज कर दिया जाएगा। इस आयत में मुसलमानों को मुशरिकों से दिली दोस्ती करने से मना किया गया और उनके पास मुसलमानों के राज पहुंचाने से मुमानात की गई है। एक और मकाम पर अल्लाह पाक इरशाद फरमाता है, ला यत्तखिज़िल मुमिनूनल काफिरीन औलिया मिन दूनिल मुमिनीन, मुसलमान मुसलमानों को छोड़कर काफिरों को अपना दोस्त न बनाए। वमन यफअल ज़ालिका फलैस मिनल्लाहि फी शैइन इल्ला अन तत्तकू मिनहुम तुका, और जो कोई ऐसा करेगा तो उसका अल्लाह से कोई ताल्लुक नहीं मगर यह कि तुम्हें उनसे कोई डर हो। वयुहज़्ज़िरुकुम अल्लाहु नफ्सहु व इलल्लाहिल मसीर, और अल्लाह तुम्हें अपने गजब से डराता है और अल्लाह ही की तरफ लौटना है। और इरशाद फरमाता है एक मकाम पर कुरान पाक में, बशरिल मुनाफिकीन बि अन्न लहुम अज़ाबन अलीमा, मुनाफिकों को खबर दो कि उनके लिए दर्दनाक अजाब है। अल्लज़ीन यत्तखिज़ूनल काफिरीन औलिया मिन दूनिल मुमिनीन, वो जो मुसलमानों को छोड़कर काफिरों को दोस्त बनाते हैं। अय्यबतगून इंदहुमुल इज्जता फइन्नल इज्जता लिल्लाहि जमीअ, क्या ये उनके पास इज्जत ढूंढते हैं तो तमाम इज्जतों का मालिक तो अल्लाह है। तो यहां पर भी मुनाफिकों की निशानी बयान की गई कि वो मुसलमानों को छोड़कर कुफार से दिली दोस्तियां करते हैं, उन्हें अपना राज और नियाज का पार्टनर बनाते हैं। मुसलमानों को इससे बचना चाहिए। एक और जगह पर रब करीम फरमाता है, या अय्युहल्लज़ीन आमनू ला तत्तखिज़ू बितानतम मिन दूनिकुम ला यअलूनकुम खबाला, ए ईमान वालों गैरों को राजदार ना बनाओ, वो तुम्हारी बुराई में कमी नहीं करेंगे। वद्दू मा अनितुम, वो तो चाहते हैं कि तुम मुशक्कत में पड़ जाओ। कद बदतिल बग़्दाउ मिन अफवाहिहिम, बेशक उनका बुग्स तो उनके मुंह से जाहिर हो चुका है। वमा तुख्फी सुदूरहुम अकबर, और जो उनके दिलों में छुपा हुआ है वो उससे भी बढ़कर है, जो जाहिर हुआ उससे बढ़कर तो दिलों में छुपा हुआ है। قد بينا لكم الآيات إن كنتم تعقلون, बेशक हमने तुम्हारे लिए खोल कर आयतें बयान कर दी अगर तुम अकल रखते हो। तो इस आयत के आखिर में भी बयान हुआ कि अल्लाह पाक लोगों की नीयतों और उनके मकासद से खबरदार है और उनमें से कोई चीज भी अल्लाह पाक से पोशीदा नहीं। लिहाजा हर मुसलमान पर लाजिम है कि वो अपनी नीयत दुरुस्त रखने पर खूब तवज्जो दे। हजरत अब्दुल्ला इब्न अब्बास रदी अल्लाह अन्हुमा फरमाते हैं, अल्लाह पाक इस बात को पसंद नहीं फरमाता कि बातिन जाहिर के खिलाफ हो। सुभान अल्लाह। तो हमें अपना बातिन और अपना जाहिर ये यकसा रखना चाहिए, और जाहिर को हम जैसे संवारने की कोशिश करते हैं, बातिन यानी दिली कैफियत को भी अच्छा रखने की हद तल इम्कान कोशिश हमें करनी चाहिए। मुनाफ़क़त नहीं हो इंसान में, मुसलमान में, कि अंदर कुछ है बाहर कुछ है, बल्कि एक ऐसी लाइफ गुजारे कि दिल भी साफ हो और जाहिर में भी अच्छे अखलाक हो, अच्छे अफ़ाल हो, और जो जबान पर है दिल में भी वही हो, और दिलों में भी किसी के लिए बुराई कजी वगैरह ना हो, और दिलों में निफाक ना हो। अल्लाह पाक हमें निफाक की बीमारी से महफूज फरमाए। अगली आयत में इरशाद फरमाता है, मा कान लिल मुशरिकीन अन यअमुरु मसाजिद अल्लाह शाहिदीन अला अनफुसिहिम बिल कुफ्र उलाइका हबितत अमालुहुम व फिन नारिहुम खालिदून। आसान तर्जमा कुरान कंजुल इरफान, मुशरिकों को कोई हक नहीं कि वो अल्लाह की मस्जिदों को आबाद करें जबकि ये खुद अपने कुफर के गवाह हैं, उनके तमाम आमाल बर्बाद हैं और ये हमेशा आग ही में रहेंगे। नाज़रीन किराम, इस आयत में मस्जिदों से बतौर खास मस्जिद हराम और काबा मुआज़्ज़मा मुराद है, और इसको जमा के सीगे से इसलिए बयान किया गया कि वो तमाम मसाजिद का किबला है और तमाम मस्जिदों का इमाम है। तो उसे आबाद करने वाला ऐसा है जैसे तमाम मस्जिदों को आबाद करने वाला। मस्जिद हराम शरीफ का हर हिस्सा मस्जिद है, इसलिए भी यहाँ जमा का सीगा जिक्र किया गया। और हो सकता है कि मस्जिद से मुराद जिनसे मस्जिद हो, यानी जो भी मस्जिद हो, काफिरों को उसे आबाद करने की इजाजत नहीं है, इन्हें कोई जरूरत नहीं है कि इसकी आबादकारी करें। और इस सूरत में काबा मुआज़्ज़मा भी इसी में दाखिल है क्योंकि वो तमाम मस्जिदों का सरदार है। हुआ यह था कि कुफार कुरैश के सरदारों की एक जमात जो बद्र में गिरफ्तार हुई, और उनमें हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम के चचा हजरत अब्बास रदी अल्लाह अनु भी थे, उनको सहाबा इकराम अलैहिम रिदवान ने शिर्क पर आर दिलाई, और हजरत अली अल मुर्तजा करमल्ला वजहुल करीम ने तो खास हजरत अब्बास रदी अल्लाह अनु को ताजदार रिसालत सल्लल्लाहु अलैहि वसल्लम के मुकाबले में آنے پر بہت سخت سست کہا. حضرت عباس رضی اللہ عنہ کہنے لگے کہ تم ہماری برائیاں تو بیان کرتے ہو اور ہماری خوبیاں چھپاتے ہو. ان سے کہا گیا کہ آپ کی کچھ خوبیاں بھی ہیں؟ تو انہوں نے کہا ہاں ہم تم سے افضل ہیں, ہم تو مکے کو آباد کرتے ہیں, مسجد حرام کی خدمت کرتے ہیں, کعبے میں حاجیوں کو پانی پلاتے ہیں اور اسی طرح اسیروں کو رہا کراتے ہیں وغیرہ وغیرہ. اس پر یہ آیت نازل ہوئی اور مسجدوں کو آباد کرنے کے بارے میں کہا گیا کہ کافروں کو کوئی حق نہیں کہ وہ مسجدوں کو آباد کریں, کیونکہ مسجد اللہ پاک کی عبادت کے لیے آباد کی جاتی ہے. تو جو خدا ہی کا منکر ہو, اس کے ساتھ کفر کرتا ہو, وہ کیا مسجد کو آباد کرے گا؟ صاف صفائی کر لینا اور پانی وغیرہ بھر دینا یہ کوئی آباد کاری نہیں ہے, بلکہ اصل مسجد کی آبادی عبادت سے ہے اور ایمان کے بغیر کوئی عمل معتبر نہیں ہے. لہذا وہ پہلے ایمان لائیں اور پھر عبادت کریں تو اصل آباد کاری تو یہ ہوگی. اس میں بھی کئی قول ہیں کہ مسجد آباد کرنے کا مطلب کیا ہے. ایک تو یہ کہ آباد کرنے سے مسجد کا تعمیر کرنا, اسے بلند کرنا, اس کی مرمت کرانا مراد ہے, اس سے کافر کو منع کیا جائے گا. دوسرا قول یہ ہے کہ مسجد آباد کرنے سے اس میں بیٹھنا, اس میں جانا یہ مراد ہے. یاد رہے کہ کفار سے مسجدوں کی تعمیر کے معاملے میں مدد نہیں لینی چاہیے, اگرچہ بعض صورتوں میں اس کی اجازت بھی ہوتی ہے, جو کہ علماء و مفتیان کرام سے اس اسپیسیفکلی خاص کنڈیشن کے بارے میں سوال کر کے معلومات لینی چاہیے اگر بہت زیادہ اس کی نیڈ ہو. مزید اس آیت میں فرمائے شاہدین علی انفسہم بالکفر, جبکہ یہ کفار خود اپنے کفر کے گواہ ہیں. یعنی یہ دونوں باتیں کیسے جمع ہو سکتی ہیں کہ آدمی کافر بھی ہو اور خاص اسلامی اور توحید کے عبادت خانے کو آباد کرے؟ مزید یہ بھی ارشاد فرمایا کہ ان کے تمام اعمال برباد ہیں, کیونکہ حالت کفر کے اعمال مقبول نہیں, نہ مہمانداری, نہ حاجیوں کی خدمت, نہ قیدیوں کو رہا کرانا, اس لیے کہ کافر کا کوئی فعل اللہ کے لیے تو ہوتا ہی نہیں, لہذا اس کا سارا عمل برباد ہے. اور اگر وہ اسی کفر پر مر جائے تو جہنم میں اس کے لیے ہمیشگی کا عذاب ہے, والعیاذ باللہ تعالی. اس سے پتہ چلا کہ کفار کی نیکیاں جیسے مساجد کی خدمت, مسافر خانے, کنویں وغیرہ بنانا سب برباد ہے, کسی پر کوئی ثواب انہیں نہیں ملتا. اگلی آیت میں اللہ پاک ارشاد فرماتا ہے انما یعمر مساجد اللہ من آمن باللہ والیوم الآخر واقام الصلاة واتى الزکاة ولم يخش الا اللہ فعسى اولئک ان یکونوا من المهتدین. آسان ترجمہ قرآن کنز العرفان. اللہ کی مسجدوں کو وہی آباد کرتے ہیں جو اللہ اور قیامت کے دن پر ایمان لاتے ہیں اور نماز قائم کرتے ہیں اور زکوٰۃ دیتے ہیں اور اللہ کے سوا کسی سے نہیں ڈرتے, تو عنقریب یہ لوگ ہدایت والوں میں سے ہوں گے. ناظرین اکرام, اس آیت میں یہ بیان کیا گیا کہ مسجد آباد کرنے کے مستحق مومنین ہیں اور مسجدوں کو آباد کرنے میں یہ کام داخل ہیں کہ مسجدوں کو صاف کیا جائے, ان میں روشنی کی جائے, جھاڑو پوچھا کیا جائے, مسجدوں کو دنیا کی باتوں سے اور ایسی چیزوں سے محفوظ رکھا جائے جن کے لیے وہ نہیں بنائی گئیں. مسجدیں عبادت کرنے اور ذکر کرنے کے لیے بنائی گئی ہیں اور علم کا درس بھی ذکر میں داخل ہے. مسجد نبوی میں سب سے پہلے اعلیٰ فرش حضرت عمر رضی اللہ عنہ نے ڈالے. اس سے پہلے صرف بجری اور مٹی وغیرہ بچھی ہوتی تھی. اس کی عالی شان عمارت سب سے پہلے حضرت عثمان غنی رضی اللہ عنہ نے بنائی. اس میں سب سے پہلے قندیلیں حضرت تمیم داری رضی اللہ عنہ نے روشن کی. حضرت فاروق اعظم رضی اللہ عنہ کے دور میں رمضان کی تراویح کے موقع پر حضرت عمر رضی اللہ عنہ نے مسجد نبوی میں چراغاں کیا اور حضرت علی رضی اللہ عنہ نے حضرت عمر رضی اللہ عنہ کے اس فعل کو دیکھ کر آپ کو بہت دعائیں دی اور آپ کی قبر کی نورانیت کے لیے دعائیں مانگی. حضرت سلیمان علیہ الصلوۃ والسلام نے بیت المقدس میں کبریت احمر کی روشنی کی, جس کی روشنی 12 مربع میل تک پھیلی ہوتی تھی اور اسے سونے چاندی سے آراستہ فرمایا. مسجدیں بنانے کا حکم اور ان کی تعمیر کے بکثرت فضائل احادیث مبارکہ میں ملتے ہیں. چنانچہ حضرت انس رضی اللہ عنہ روایت کرتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا مسجدیں تعمیر کرو اور انہیں محفوظ بناؤ. حضرت عثمان غنی رضی اللہ عنہ سے روایت ہے کہ رسول پاک صلی اللہ علیہ وآلہ وسلم نے فرمایا جو اللہ پاک کے لیے مسجد بنائے گا اللہ پاک اس کے لیے جنت میں گھر بنائے گا. حضرت انس رضی اللہ عنہ سے روایت ہے رسول انور صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا جس نے اللہ پاک کے لیے چھوٹی یا بڑی مسجد بنائی اللہ پاک اس کے لیے جنت میں گھر بنائے گا. حضرت عمر بن خطاب رضی اللہ عنہ فرماتے ہیں، میں نے حضور اقدس صلی اللہ علیہ وآلہ وسلم کو ارشاد فرماتے ہوئے سنا کہ جس نے مسجد اس لیے بنائی تاکہ اس میں اللہ پاک کا ذکر کیا جائے تو اللہ پاک اس کے لیے جنت میں گھر بنائے گا۔ حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے، سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جس نے اپنے حلال مال سے وہ گھر بنایا جس میں اللہ پاک کی عبادت کی جائے تو اللہ پاک اس کے لیے جنت میں موتی اور یاقوت کا گھر بنائے گا۔ اللہ پاک سے دعا ہے کہ وہ ہمیں بھی مساجد کی خدمت کرنے، انہیں بنانے، انہیں آباد کرنے کی توفیق عطا فرمائے۔ حضرت انس رضی اللہ عنہ سے روایت ہے، ایک حدیث پاک جس میں 7 چیزیں بیان کی گئیں جن کا ثواب بندے کو مرنے کے بعد بھی ملتا ہے، ان میں سے ایک چیز مسجد تعمیر کرنا بھی بیان ہوا ہے۔ مزید اس آیت میں یہ بھی فرمایا گیا کہ ولم یخش الا اللہ، اور وہ اللہ کے سوا کسی سے نہیں ڈرتے، یعنی وہ دینی معاملات میں اللہ پاک کے سوا کسی سے نہیں ڈرتے اور کسی کی خوشی کو اللہ پاک کی خوشنودی پر مقدم نہیں کرتے۔ اللہ پاک سے ڈرنے اور غیر سے نہ ڈرنے کے یہی معنی ہے۔ اور یہ بھی یاد رہے کہ جن چیزوں سے انسان فطری طور پر ڈرتا ہے، جیسے کوئی درندہ ہے یا اندھیرا یا زہریلے جانور وغیرہ، ان سے ڈرنا اللہ پاک کے علاوہ کسی اور سے نہ ڈرنے کے خلاف نہیں ہے، کیونکہ یہ نیچرل خوف ہے، یہ فطری ہے، اور اس سے بچنا انسان کے بس کی بات نہیں ہے۔ تو اگر کوئی موذی جانور سے ڈرتا ہے، زہریلے جانور سے ڈرتا ہے، تو اس کا یہ ڈرنا اللہ پاک سے ڈرنے کے منافی نہیں ہے۔ اللہ پاک سے ڈرنا اور طرح کا ہے جس کی تفصیل بیان ہوئی۔ اللہ تبارک و تعالی ہمیں اپنا خوف اور اپنی سچی محبت عطا فرمائے، زندگی رہی۔ تو اگلے پروگرام میں ملاقات ہوگی، اپنا خیال رکھیے گا۔ صلوا علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم۔